नेपालमा सुर्तीजन्य पदार्थ र वस्तुको सेवनलाई नीतिगत बहसको मूल प्रवाहमा ल्याई यसको सेवनलाई निरुत्साहित गर्ने उद्देश्यले नेपाल विकास अनुसन्धान प्रतिष्ठान एनडीआरआई संघको प्राविधिक सहयोग एवं नेपाल अर्बुद रोग निवारण संस्था एनसीआरएस र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र एनएचईआईसीसी संघको समन्वयमा डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेस डीबीआईईए द्वारा काठमाडौँ उपत्यकामा संरचित श्रृङ्खलाबद्ध पाक्षिक नियमित रेडियो प्रस्तुति लहर कार्यक्रम मुक्तिका लागि जुक्ति
नमस्कार। रेडियो कार्यक्रम लहर मुक्तिका लागि जुक्तिमा हार्दिक स्वागत गर्दछौ। म अचला
अनि म उपेन्द्र। सुर्तीजन्य वस्तु र पदार्थको सेवन दुर्व्यसन विरुद्ध मुक्तिका लागि जुक्ति सुझाउने उद्देश्य र अभिलाषा सहित यो रेडियो कार्यक्रम लहर तपाईँ समक्ष लिएर आएका छौँ। आउनुहोस्, अबको करिब आधा घण्टा हामी सँगसँगै छलफल र संवाद गरौँ।
पाक्षिक अन्तरालमा प्रस्तुत गरिने रेडियो कार्यक्रम मुक्तिका लागि जुक्तिको यो तेस्रो भाग हो। कार्यक्रमको यस भागमा प्रवेश गर्नु अघि दुई साता अघि प्रस्तुत दोस्रो भागमा छलफल गरिएका विषयवस्तुलाई सारमा सम्झौं।
कार्यक्रमको दोस्रो खण्डमा हामीले आर्थिक वर्ष 2077-78 बजेट वक्तव्य र सुर्तीजन्य पदार्थमा करका बारेमा सरकारवालाहरूसँगका संवाद सुन्यौं।
यसपालिको बजेटमा सुर्तीजन्य पदार्थ ट्याक्सको खासै वृद्धि भएको छैन। चुरोट नखानु नै राम्रो देशको अर्थतन्त्रलाई, किनभने तपाईँले 5,00,000 जीवन बचाउन मात्र सक्नुभयो भने पनि त्यो 5,00,000 जीवनले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ। आफ्नो काम कार्यले सकेसम्म कम नेपालीहरूलाई चाहिँ यो यसको लतमा लाग्न दिनुपर्छ।
यस प्रस्तुति लहरको आजको तेस्रो भागमा भने हामी स्वास्थ्य करका बारेमा कुराकानी गर्छौं, अर्थात् धूमपान तथा सुर्तीजन्य वस्तु पदार्थमा लाग्ने स्वास्थ्य जोखिम करको नयाँ प्रावधान र त्यसले सुर्तीजन्य वस्तु पदार्थको उपभोग निरुत्साहनमा पार्ने प्रभावको बारेमा चर्चा गर्नेछौं।
यसभित्र धूमपान तथा सुर्तीजन्य पदार्थ तथा वस्तुमा लाग्ने स्वास्थ्य जोखिम करका बारेमा भर्खरै प्रस्तुत बजेट भाषणमा गरिएका प्रावधान र सुर्तीजन्य वस्तु र पदार्थको उपभोग घटाउन यसको भूमिकाका विषयमा सुर्तीजन्य वस्तु तथा पदार्थ नियन्त्रणका लागि पैरवी गरिरहेको संस्था नेपाल अर्बुद रोग निवारण संस्था एनसीआरएसका केन्द्रीय महासचिव विमल कुमार होडासँग कुराकानी गर्छौँ।
नेपाललाई सुर्तीमुक्त राष्ट्र हुनुपर्छ भन्ने हामी लागिरहेका छौँ। त्यसको लागि अब विशेष गरेर नेपालमा उद्योगै नहोस् भन्ने हाम्रो चाहना हो।
यसै गरी धूमपान तथा सुर्तीजन्य पदार्थमा लाग्ने स्वास्थ्य जोखिम करको बारेमा भर्खरै प्रस्तुत बजेट भाषणमा गरिएका प्रावधान र त्यसले सुर्तीजन्य पदार्थको उपभोग नियन्त्रणमा पार्ने प्रभावका बारेमा नेपाल सरकार राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका वरिष्ठ स्वास्थ्य प्रशासक कुञ्ज प्रसाद जोशीका कुरा पनि सुन्छौं।
सुर्तीजन्य पदार्थ उद्योगहरूको प्रलोभनकारी विज्ञापनमा युवा पुस्ता नफसौं र आगामी हाम्रो युवा पुस्ता चाहिँ धुम्रपान रहित बनाऊ भन्ने नारा रहेको छ।
मानव स्वास्थ्यमा गम्भीर असर पार्ने सुर्तीजन्य वस्तु तथा पदार्थहरूको सेवन र दुर्व्यसनलाई निरुत्साहित गर्नका लागि नेपाल सरकारले धेरै उपायहरू अवलम्बन गरेको छ। यसै गरी गैर सरकारी क्षेत्रबाट पनि सुर्तीजन्य वस्तु तथा पदार्थहरूको सेवनलाई निरुत्साहित गर्नका लागि थुप्रै पैरवीहरू भइरहेका छन्।
नेपाल विकास अनुसन्धान प्रतिष्ठान एनडीआरआई र नेपाल अर्बुद रोग निवारण संस्था एनसीआरएसले धूमपान तथा सुर्तीजन्य वस्तु वा पदार्थमा राजस्व र कर बढाएर एकातिर यस्ता वस्तु तथा पदार्थको सेवनलाई निरुत्साहित गर्न सकिने र अर्कोतिर राज्यको राजस्व संकलन पनि बढाउन सकिने तर्क गर्दै आएका छन्।
यी संस्थाहरूले धूमपान तथा सुर्तीजन्य पदार्थ र वस्तुहरूमा राजस्व र कर वृद्धिका निम्ति दिइएका सुझावलाई भर्खरै प्रस्तुत आर्थिक वर्ष 2077-78 केही हदसम्म सम्बोधन गरिएको छ।
गएको जेठ 15 गते बिहिबार नेपाल सरकारका तर्फबाट माननीय अर्थमन्त्रीले संसदमा प्रस्तुत गर्नुभएको कुल 14,74,64 करोड रुपैयाँको बजेटको बुदा नम्बर 326 अप्रत्यक्ष कर शीर्षकभित्र चुरोट, सिगार, गुटखा, पान मसालामा स्वास्थ्य जोखिम कर सामान्य वृद्धि गरेको छु भन्ने वाक्यांश उल्लेख गरिएको छ।
सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, चुरोट, सिगार, गुटखा, पान मसालामा स्वास्थ्य जोखिम कर सामान्य वृद्धि गरेको छु।
सुर्तीजन्य पदार्थ र वस्तुहरूमा कर र राजस्व वृद्धिले समग्र देशको राजस्व संकलनमा टेवा पुग्ने मात्र नभई यसले यस्तो पदार्थहरूको बढ्दो उपयोग घटाई यसबाट हाम्रो स्वास्थ्यमा हुने क्षति कम गर्नका लागि महत्वपूर्ण भूमिका खेल्छ।
हामीले मुक्तिका लागि जुक्तिका यसभन्दा पहिलेका भागहरूबाट पनि थाहा पाइसकेका छौँ कि नेपालमा हरेक वर्ष करिब 27,000 भन्दा बढी मानिसले धूमपान तथा सुर्तीजन्य सेवनका कारण लाग्ने रोगका कारण ज्यान गुमाउने गरेका छन्। अर्थात् धूमपान तथा सुर्तीजन्य सेवनका कारण हुने रोगबाट नेपालमा मात्र दैनिक करिब 75 मानिसले ज्यान गुमाइरहेका छन्।
यस विकराल तथ्य तथ्याङ्कले पनि सुर्तीजन्य पदार्थ र वस्तुहरूको सेवनमा तुरुन्तै कमी ल्याउनु कति जरुरी छ भन्ने देखिन्छ। तर नयाँ आर्थिक वर्षको बजेटमा उल्लेख भएको स्वास्थ्य जोखिम कर अन्तर्गत सुर्तीजन्य पदार्थ र वस्तुहरूको करमा भएको वृद्धि अर्थात् 25 प्रति खिल्लीबाट बढाएर 50 प्रति खिल्ली र धुवाँरहित सुर्तीजन्य पदार्थ र वस्तुहरूमा 25 प्रति किलोबाट बढाएर 40 प्रति किलो पुर्याएपछि के यसले अपेक्षा गरे अनुसारको सुर्तीजन्य पदार्थ र वस्तुहरूको सेवनमा कमी र राजस्व संकलनमा योगदान गर्ला त? आज मैले यही विषयमा नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय महासचिव विमल कुमार होडासँग कुराकानी गरेको छु।
वास्तवमा नेपाल अर्बुद रोग निवारण संस्थाले नेपाललाई सुर्तीमुक्त राष्ट्र हुनुपर्छ भन्ने हामी लागिरहेका छौँ। त्यसको लागि अब विशेष गरेर नेपालमा उद्योगै नहोस् भन्ने हाम्रो चाहना हो। तैपनि अहिले उद्योगको आम्दानीबाट सरकारै चलाउन खोजिनु भएको छ, त्यसमा हाम्रो चाहिँ आपत्ति पनि छ। किनभने नेपालमा मर्न लागेपछि उपचार खर्च दिने क्यान्सर भइसकेपछि, जबकि क्यान्सर नलाग्नुको लागि हुनुपर्ने कुराहरू चाहिँ नभइरहेको छ। त्यसकारण हामीले एक पैसाबाट क्यान्सर अस्पताल भनेर पनि सोच्यौँ, त्यसलाई चाहिँ अलिक वृद्धि हुँदै गइरहेको छ। र स्पर्श हामीले विश्व स्वास्थ्य सङ्गठनले जुन 70% कम छ अहिले यहाँको मूल्य भन्ने थियो, त्यसमा चाहिँ हामीले अहिले नेपाल सरकार उठाएको करमा 70% वृद्धि हुनुपर्छ भन्ने हाम्रो माग थियो। तर अहिले बजेटमा त्यो अलिअलि सम्बोधन भएको जस्तो पनि लाग्छ, स्पर्शमा हामी थाहा पाएको छैनौँ। तर 25 पैसाबाट 50 पैसा भएको भन्ने चाहिँ हामीले सुनिरहेको छौँ। त्यस कारण हामी आशावादी छौँ, अब नेपाल सरकारले चाहेको जस्तो करको रकम नघट्ला, तर खाने मान्छे घट्यो भने हाम्रो उद्देश्यमा हामी आउँछौँ कि भन्ने हामीले आशा लिएका छौँ।
अरू देशको प्रचलनलाई दाँजेर एकपल्ट हेरिदिनुहोस् न।
अरू देशमा हेर्नुहोस् त, अब यो साउथ एसियामा हामी सबभन्दा कम वृद्धि गर्नेमा देशमा पर्छौँ, जस्तो बङ्गलादेशभन्दा बढीमा छ भने मलाई लाग्छ सोमै भन्नुभयो भने मलाई लाग्छ कि भने कर चाहिँ नै वृद्धि गर्ने उहाँहरूको एउटा ठुलो एउटा चाहिँ अभियान हुन्छ, ताकि मानिसहरूलाई चाहिँ निरुत्साहित गर्ने। चुरोट चाहिँ यति महँगो पनि छ विदेशमा, हामी नेपालमा धेरै सस्तो भइरहेको छ, धेरै बिक्री भएर चाहिँ पैसा धेरै लिने सोचाइ जुन मार्केटिङ हो, तर बिकलाई चाहिँ बेच्नु हुँदैन भन्ने हाम्रो उद्देश्य हो। त्यसरी चाहिँ सरकारले आम्दानीको स्रोत बनाउनु हुँदैन भन्ने हाम्रो उद्देश्य हो। जसरी विदेशमा पनि त्यो कर वृद्धिलाई एउटा प्रमुख माध्यम बनाएको छ, हामीले पनि त्यसलाई नै हामीले अङ्गीकार गर्न खोजेका हो। र यसको लागि अब उद्योगहरू नै बन्द हुन्छ भन्ने कुराहरू पनि छ, तर उद्योगहरू बन्द भए तापनि मलाई यसको विकल्प धेरै छ भन्ने कुराहरू हामीले सरकारलाई आउनेछौँ। र मलाई लाग्छ अहिले सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन ऐन आएपछि यो धेरै कुराहरू हुनुपर्ने, प्रतिकारात्मक क्षेत्रमा धेरै काम हुनुपर्ने हो, त्यो काममा सरकारले ध्यान नदिएको कारणले यो भइरहेको छ। त्यसकारण यसबाट उठेको कर पनि त्यसमा प्रतिकार र प्रिभेन्सन काममा चाहिँ बढी होस् हुनुपर्छ भन्ने हाम्रो माग होस्।
करको क्षेत्रबाहेक अरू तरिकाबाट सुर्तीजन्य वस्तु र पदार्थ नियन्त्रणमा नियमनमा कस्तो किसिमको अवस्था पाउनु भएको छ?
सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन सम्बन्धी महासन्धिमा जसरी हामीले चाहिँ हाम्रो संसदले त्यसलाई पारित गरेपछि एउटा नियम बन्यो, त्यसमा 75% हाम्रो चाहिँ वार्निङ पिक्चर राख्नुपर्ने थियो, अहिले 90% पुगेको छ। त इतिहास त बनायो नेपालले, तर त्यसलाई चाहिँ सही कार्यान्वयन गर्नुको लागि अझ पनि धौधौ भइरहेको छ। जस्तो मिडियाहरूमा चाहिँ प्रचार गर्न नपाउने, होर्डिङ बोक राख्न नपाउने, विद्यालय स्वास्थ्य संस्थाहरूको 100 मिटर दूरीमा बेच्न नपाउने, धेरै नियमहरू छ। तर अहिले हामीले खुसी के लागेको छ, प्रदेश सरकारहरू स्थानीय सरकारहरूलाई यसलाई चाहिँ कार्यान्वयनमा अब ध्यान दिएको खण्डमा चाहिँ एउटा चाहिँ सुर्तीजन्य पदार्थ नियमन भएपछि नियन्त्रण हुन्छ भन्ने कुरा आशा गरेका छौँ। यसमा विशेष गरेर मलाई चिन्ताको विषय के छ भने हामीले अहिले हामी भन्छौँ ड्रगदेखि लिएर लागु पदार्थ दुर्व्यसनदेखि सारी कुराहरू त्यो सुरुवात चाहिँ यो सुर्तीजन्य पदार्थबाट सुरु हुन्छ। यसमा चाहिँ विद्यालयको भाइ बहिनीहरूलाई नै उहाँले केन्द्रित गरेर यस वर्षको हाम्रो विश्व धूमपान रहित दिवसको नारा पनि थियो, विद्यार्थीहरूलाई चाहिँ सुर्तीजन्य पदार्थ उद्योगहरूले गर्ने चलखेल को कारणले चाहिँ यो वृद्धि भएको छ। वास्तवमा हो, जो कार्यान्वयन नभएपछि नियम मात्र भने त हुँदैन, कार्यान्वयन अलिकति मात्र पनि गर्दाखेरि मलाई लाग्छ जस्तो मावसी सफल भयो, यो चाहिँ सुर्तीजन्य पदार्थ सफल हुन सक्छ भन्ने कुरामा हाम्रो विश्वास छ। र यसकारण नेपाल अर्बुद रोग निवारण संस्थाले यो जुन त्यो नियमनमा महासन्देह भए अनुसार क्विटलाइन टोबाको छोड्न चाहनालाई निशुल्क परामर्श सेवा दिनुपर्छ भन्ने यो सरकारलाई चाहिँ हुन्छ। तर सरकारले अहिलेसम्म गरेको छैन, यो काम हामीले सुरुदेखि नै अहिलेसम्म टेलिफोनबाट निशुल्क धूमपान छोड्न चाहनालाई परामर्श सेवा दिइरहेका छौँ। परिवर्तन गर्नको लागि केन्द्रबिन्दु रहेको सरकारले अलिकति त्यसमा नेतृत्व लिएर हामी जस्तो संस्थाहरूको चाहिँ अभियानलाई चाहिँ साँच्चीकै नीतिगत रूपमा सुधार गरेर साँच्चीकै प्रतिबद्ध हुने हो भने मलाई लाग्छ यो हुन्छ। र मलाई लाग्छ हामी निरन्तर रूपमा यो सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन हुनुपर्छ भन्ने कुरामा, र करमा चाहिँ अझ व्यापक वृद्धि भएको खण्डमा मलाई लाग्छ धेरैले प्रयोगमा घट्छ, धेरैले निरुत्साहित हुन सक्छ मलाई लाग्छ। करमा अझ विशेष गरी नेपाल सरकारले धेरै यसमा चाहिँ सोच्नुपर्ने छ ताकि प्रयोग गर्ने मान्छे धेरै घट्न सक्छ।
यो कर सम्बन्धी यसपल्टको निर्णयपछि अथवा बजेटको प्रस्तुतिपछि भेट भयो अर्थ मन्त्रालय अथवा आन्तरिक राजस्वको कार्यालय पदाधिकारीहरूसँग?
अनुसन्धानमक तथ्यमूलक आँकडाहरू लिएर हामी गयौँ, र यो चाहिँ वास्तव नेपाल सरकार आफै गर्नु पर्थ्यो। यो धुमपानको चाहिँ करको प्रणाली साउथ एसिया र विश्वमा के छ, नेपालमा के भइरहेको छ, नेपालमा कसरी यो चाहिँ लागू भइरहेको छ भन्ने कुराहरूको आँकडा सहित हामीले यो करको यो सन्दर्भमा बजेटको परिप्रेक्ष्यमा प्री बजेट टाइममा पनि हामीले खोज्यायौँ, र बजेट भएपछि उहाँले हामीलाई केही सङ्केत हामीले बढायो है भन्ने हुनुभएको छ। तर यसमा हामीले अब तत्काल अब लकडाउन खुल्नु हुँदैछ, हामीले अर्थ मन्त्रालय प्रवक्ताज्यू स्वास्थ्य मन्त्रालयका स्वयं व्यक्ति पनि त्यसमा सन्तुष्ट हुनुहुन्न, यो जति वृद्धि हुनु भएन भन्ने कुरामा छ। त्यस कारण हामीले एउटा गोलमेज सम्मेलन यहाँहरू बिचमा पनि फेरि हामी गर्दैछौँ, सम्बन्धित स्टेक होल्डरहरू बसेर हामी फेरि यसलाई यो त्यो चाहिँ यो वर्ष संसदीय समितिले नै त्यसलाई चाहिँ सिफारिस गरेको छ कि 4 अरब यसलाई वृद्धि गर्नुपर्छ भन्ने प्रस्तावै गएको छ। तर त्यो कति सत्य भएको बजेटको चाहिँ हातमा हामीले नआएको छ मैले थाहा पाउँदैनौँ। त्यस कारण हामी त्यो बजेटसँगै बसेर उहाँहरू छलफल गर्ने तयारीमा छौँ। स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय र स्थानीय प्रदेश सरकारका मन्त्रीज्यूहरूको पनि बजेट आइरहेको छ। जसरी हुन्छ यो चाहिँ सुदृढ पदार्थमा अत्याधिक कर वृद्धि हुनुपर्छ, यसले चाहिँ नेपाल सरकारले पाउने राजस्वमा पनि घटिया हुँदैन र प्रयोगकर्तामा चाहिँ अवश्य कम आउँछ भन्ने हामीले विश्वास दिएका छौँ।
धुमपान तथा सुर्तीजन्य पदार्थमा लाग्ने स्वास्थ्य जोखिम करका बारेमा भर्खरै प्रस्तुत बजेट भाषणमा गरिएका प्रावधान र सुर्तीजन्य वस्तु पदार्थको उपभोग घटाउन यसको भूमिकाको विषयमा महत्वपूर्ण जानकारी दिनुभएकोमा नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय महासचिव विमल कुमार होडाप्रति आभारी छौं।
उहाँले भन्नुभए जस्तै सुर्तीजन्य वस्तु तथा पदार्थको उपभोगबाट मानव स्वास्थ्यमा हुने क्षतिलाई कम गर्नको लागि राज्यले नागरिकहरूलाई रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्ने नदिनेतर्फ सचेतता र सतर्कताको अभियानहरू चलाउनु पर्छ।
ल नानी बाबुहरू, आजको कक्षा धुमपान, सुर्ती वस्तु र पदार्थको दुर्व्यसनको बारेमा।
सर, यो दुर्व्यसन खराब हो, तैपनि किन यसको उत्पादन आयात र बिक्री भइरहेछ होला?
अँ त, स्वास्थ्यको नाश, सम्पत्तिको, विदेशी मुद्राको नाश, अझ आग लागि फोहोर गन्दा के हो के।
ठिक भन्यो कर्म अनि ज्योतिले, त्यही भएर त यस्तो पदार्थ र वस्तुहरूको बिक्रीमा विभिन्न बन्देजहरू छन्।
जस्तै सर?
जस्तै 18 वर्ष मुनिकालाई बेच्न पाइँदैन, गर्भवती सुत्केरीलाई बेच्न पाइँदैन, बुझ्यौ?
बुझे सर।
अनि यस्तो वस्तु तथा पदार्थ भएको पुरिया र चुरोटको बट्टाहरूमा कम्तीमा 70% भाग सहित प्रष्टसँग देखिने गरी चित्राकृति सहित जोखिम दर्शाउने सूचना छाप्नु पर्छ, बुझ्यौ कि नै?
बुझ्यौ सर।
साथै आम संसारका सबै जस्तो माध्यमहरू रेडियो, टिभी, फ्लेक्स, ब्यानर र होर्डिङ बोर्ड मार्फत विज्ञापन र प्रबोधन गर्न कति पनि पाइँदैन।
कस्तो राम्रो कुरा।
त्यही त। अनि त्यसै गरी यस्तो वस्तु र पदार्थहरूको सेवन दुर्व्यसन देखिएको टिभी, फिल्म, सिनेमामा सब टाइटल गरेर वार्निङ सन्देश दिनै पर्छ। अनि अर्को कुरो, सार्वजनिक स्थानहरू र यातायातका साधनहरूमा धुमपान र सुर्ती वस्तु पदार्थको प्रयोग वर्जित छ। यी अनुशासनहरूको उल्लङ्घन गरेमा प्रचलित कानुन बमोजिम उजुर लाग्छ र दण्ड सजाय पनि हुन्छ, बुझ्यौ त तिमीहरूले?
बुझ्यौ सर।
अनि त्यति मात्र कहाँ हो र, राज्यले सुर्ती वस्तु पदार्थ र चुरोट बिडी उत्पादनमा स्वास्थ्य जोखिम कर बढाउने तर्फ पनि केही न केही गरिरहेको छ।
ओहो, कस्तो प्रश्न हुने गरेर भन्नुभयो सर तपाईँले।
सुर्तीजन्य वस्तु पदार्थमाथि गरौँ कटौती, बाल बालिकाको शिक्षामा थपौँ लगानी।
सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने नियमावली 2068 उल्लेख भए अनुसार स्वास्थ्य जोखिम कर भन्नाले नेपाल सरकारले आर्थिक ऐनद्वारा लगाएको धुमपान तथा सुर्तीजन्य पदार्थको अन्तशुल्क करबाट उठेको कुल रकमको कम्तीमा 25% रकम हो, जुन स्वास्थ्य कर कोषमा जम्मा गर्ने गरिन्छ।
यो रकम धुमपान तथा सुर्तीको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण, निदान, उपचार तथा अनुसन्धान गर्न, धुमपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रणको लागि स्वास्थ्य शिक्षा, जनचेतनामूलक र सेवामूलक कार्यक्रम सञ्चालन गर्न र सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन समिति सञ्चालन खर्चका लागि प्रयोग गरिन्छ।
आर्थिक ऐन 2076 विदेशबाट पैठारी हुने र स्वदेशमा उत्पादित चुरोट, बिडी, सिगारमा प्रति खिल्ली 25 पैसा र खाने सुर्ती, खैनी, गुटखा, पान मसालामा प्रति किलोग्राम 25 रुपैयाँको दरले समदरमा स्वास्थ्य जोखिम कर लगाई असुल गरिने प्रावधान छ। स्वास्थ्य जोखिम करको नियमन र प्रशासन आन्तरिक राजस्व विभागले निर्धारण गरे बमोजिम हुने कुरा पनि उल्लेख गरिएको छ।
आर्थिक ऐन 2076 उल्लेख भएको विदेशबाट पैठारी हुने र स्वदेशमा उत्पादित चुरोट बिडी सिगारमा प्रति खिल्ली 25 पैसा स्वास्थ्य जोखिम कर लाग्ने भनिएकोमा भर्खरैको बजेटमा यसलाई प्रति खिल्ली 50 पैसा गरिएको छ, जसले समग्रमा सुर्तिजन्य वस्तु र पदार्थमा लाग्ने करलाई थोरै भए पनि बढाएको छ।
आज हामीले भर्खरै प्रस्तुत बजेट भाषणमा स्वास्थ्य जोखिम करका बारेको प्रावधान र त्यसले सुर्तिजन्य पदार्थको उपभोग नियन्त्रणमा पार्ने प्रभावका बारेमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक कुञ्ज प्रसाद जोशीसँग कुराकानी गरेका छौँ।
यो स्वास्थ्य कर भनिन्छ, स्वास्थ्य जोखिम कर भनिन्छ, स्वास्थ्य कर कोष भनिन्छ, विभिन्न पल्ट विभिन्न नामबाट यो करलाई नामकरण गरेको पाइन्छ। यो सामान्य जनताले बुझ्नेमा के बुझ्नुपर्छ? यसलाई
धुम्रपान तथा सुर्तिजन्य पदार्थमा लगाउँदै आएको करलाई नै स्वास्थ्य कर अथवा जोखिम कर भन्ने भनिएको हो। विगतमा यो करको सुरुवात चाहिँ प्रति एक खिल्ली 1 पैसा स्वास्थ्य क्षेत्रमा लगानी गर्ने भनेर उठाइएको थियो भने अहिलेको अवस्थामा यो सुर्तिजन्य पदार्थमा एउटै किसिमको कर लगाइएको छ, जुन कर चाहिँ हाम्रो देशमा 27-31% भित्रमा रहेको छ। र यो करको मुख्य प्रयोजन के हो भन्दाखेरि धुम्रपान तथा सुर्तिजन्य पदार्थको कारणले हुने रोग व्याधिको उपचार र सुर्तिजन्य पदार्थको प्रयोगमा रोक लगाउने अथवा प्रयोग नगर्न जनचेतना जगाउने, अर्थात् नवौ धुम्रपान सेवनकर्ताहरूलाई हटुरसाय गर्ने काम चाहिँ यो रोकथाम कार्यक्रमले गर्ने गर्छ।
यो रकमको परिचालन कसले गर्छ?
स्वास्थ्य करको समिति छ, जुन करको समितिमा प्राप्त हुने रकमको बाँडफाँड चाहिँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य करको समितिले गर्छ। यो सुर्तिजन्य पदार्थबाट आएको करको रकममध्ये निश्चित रकम अर्थ मन्त्रालयले स्वास्थ्य कर कोषलाई उपलब्ध गराउँछ, र जुन करको समितिले त्यो आएको रकममध्ये सुर्तिजन्य पदार्थको बाट पीडित हुने रोग व्याधिको उपचार गर्ने क्यान्सर अस्पतालहरू लाई बाँडफाँड गरिन्छ। त्यस्तै अर्को एउटा गैर सामाजिक सङ्घ संस्थाहरू जसले सुर्तिजन्य पदार्थको विरुद्धमा समाजमा चेतना जगाउने क्रियाकलापहरू गर्ने सामाजिक सङ्घ संस्थाहरूलाई अलिकति वितरण गरिन्छ भने यस केन्द्रलाई पनि सरकारी स्तरबाट सुर्तिजन्य पदार्थको विरुद्धमा जनचेतना जगाउने क्रियाकलापहरूलाई बजेट विनियोजन गर्छ। यो कोषमा जति सुर्तिजन्य पदार्थबाट कर उठेको छ त्यति नै रकम पूर्ण रूपमा चाहिँ स्वास्थ्य कर कोषमा उपलब्ध हुन सकेको छैन।
अरू कैयन देशमा 70% टोब्याकोमा कर लिएको छ, तर नेपालमा भने यो कर अघि भने जस्तै 31% पुगेको पाइन्छ। हामी यसमा किन बढ्न सकिरहेको छैनौँ जस्तो लाग्छ?
विश्व स्वास्थ्य सङ्गठनको फ्रेमवर्क कन्भेन्सन अन टोब्याको कन्ट्रोल अनुसार चाहिँ एम्पावरको जुन एउटा प्रिन्सिपल छ त्यो प्रिन्सिपलमध्ये एउटा रेल ट्याक्स एउटा माध्यम हो, जसले सुर्तिजन्य पदार्थमा कर वृद्धि गर्ने बित्तिकै यसको मूल्य वृद्धि हुन्छ र उपभोक्ताले सहज रूपमा यसको खरिद गर्न सक्दैन भन्ने अभिप्राय हो। यो अनुसार चाहिँ नेपालमा वर्षेनी कर बढाउनुपर्छ भन्ने ओकालो चाहिँ हुँदै आएको छ। यसै सन्दर्भमा नेपालमा ग्रेजुएली केही न केही प्रतिशत कर बढ्दै गएको अवस्था छ, तर विश्व स्तरमै 70% हाराहारीको कर पुग्नको लागि नेपालमा अझै समय लाग्छ, किनभने कर बढाउनेको लागि एउटा पृष्ठभूमि र यसको रणनीतिमा भर पर्छ। यसमा चाहिँ अर्थ मन्त्रालयले चाहिँ राम्रो प्रयास भइरहेको छ र हामीले पनि अर्थ मन्त्रालयलाई कर वृद्धि गर्नुपर्छ भन्ने बारेमा वकालत गर्दै आएका छौँ। अर्थका पदाधिकारी यो विषयमा एकदमै सकारात्मक हुनुहुन्छ, बिस्तारै क्रमिक रूपमा बढ्दै जाने कुरा हो। एकैपल्ट चाहिँ हामीले वाट्टै कर बढाउनुपर्छ र कर बढ्दैमा चाहिँ यसको प्रयोग कम हुन्छ भन्ने कुरामा चाहिँ विश्वास गर्न सकिँदैन, तर हाम्रो प्रयास के रहन्छ भने कर वृद्धि हुँदै जानुपर्छ र यसले चाहिँ यसको पहुँचमा र यसको प्रयोगमा चाहिँ कमी आउँछ भन्ने चाहिँ आशा चाहिँ विश्वव्यापी रूपमा प्रमाणित भइसकेको तथ्य हो। सुर्तिजन्य पदार्थ उद्योगहरूको धेरै रणनीतिक प्रलोभनकारी धेरै चलाखीपूर्ण क्रियाकलापहरू छ, त्यो क्रियाकलापहरूबाट बच्न र बचाउनको लागि चाहिँ हामी समुदाय र समाज व्यक्ति आफै पनि सचेत हुनुपर्नेछ, अनि मात्र हामी यसको रोकथाम गर्न सकिन्छ। अहिलेको अवस्थामा हामीले कर वृद्धि गर्दै जाने एउटा दीर्घकालीन कदम हो भने अहिलेको हाम्रो प्राथमिक सोच के हुनु पर्ने, सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने नीति नियम र निर्देशिकामा रहेका सबै प्रावधानहरूको पूर्ण रूपमा पालना गर्न गराउन व्यक्ति परिवार समुदाय विद्यालय सबै सङ्घ संस्था कार्यालय लगायत सरकारी निकायहरू पनि सक्रिय हुनुपर्ने अवस्था छ, अनि मात्र हाम्रो शुद्धजन्य पदार्थको नियन्त्रण नियमन हुन्छ।
गएको जेठ 15 गते बिहिबार प्रस्तुत आर्थिक वर्ष 2077-78 बजेट वक्तव्यमा उल्लेख स्वास्थ्य जोखिम करको वृद्धि र यसले सुर्तिजन्य पदार्थको उपभोग नियन्त्रणमा पार्ने प्रभावका सेरोफेरोमा भर्खरै हामीले राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका निर्देशक कुञ्ज प्रसाद जोशीको कुरा सुन्यौं, उहाँप्रति हाम्रो आभार छ।
यो कुराकानीबाट हामीले सुर्तिजन्य वस्तु तथा पदार्थको उपभोगलाई नियन्त्रण गर्न कर वृद्धि एउटा उपाय हो भने यो सँगसँगै अन्य सचेतनामूलक नीति तथा कार्यक्रमहरूबाट पनि सुर्तिजन्य वस्तु तथा पदार्थको उपभोग नियन्त्रणमा सँगसँगै पहल कदमी अगाडि बढाएर यसको प्रयोगलाई निरुत्साहन गरी स्वस्थ समाजको बाटोमा अगाडि बढ्न सकिन्छ। यसका लागि घर परिवार समुदाय र राज्य सबैले आआफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्छ भन्ने कुरा थाहा पायौं।
साउजी, एक पोको तेल, एक किलो चिनी, एक पाउ जीरा, दुई पका दुध र एक प्याकेट नुन दिनु है मलाई।
मैले उधारो दिन छोडे भनेर 500-600 नोट पो बोकेर आयो त कर्म। अरू
अनि एक बट्टा चुरोट पनि।
ल, 610 भयो।
610 पो? मैले त 500 मात्र बोकेर आएँ साउजी। अब उधारो नराख्ने विचार गरेको छु। चुरोट हटाइदिनुहोस्। चुरोट नि निकै महँगो हुँदै आयो, अब किनेर खान पनि नसकिने भयो।
किनेर खानै नसकिने वस्तु हुनुपर्ने नै हो नि यो चुरोट त, मान्छेलाई रोगी गरिब बनाउने। सरकारले यसको त खिल्लीको 100 रुपियाँ बनाए पनि हुन्थ्यो। यही चुरोटले गर्दा बालाई क्यान्सरले लग्यो।
ल, अब चुरोट बाहेक कति भयो त?
450 भयो।
ल, बाँकी बचेको पैसाको अन्डा दिनुहोस् बरु, बच्चाले पनि उसिनेर खान मन पराउँछ।
कस्तो राम्रो कुरा गर्नुभयो भाइ तपाईँले। मेरो घरमा पनि दुई दुईजना हुनुहुन्छ चुरोट खाने। जति नखानु भने पनि मान्ने होइन। यस्तो महँगो अनि हानि गर्ने चुरोट खानुभन्दा बरु त्यो पैसा अरू कुरामा खर्च गर्नु जाति हो के? स्वास्थ्य पनि जोगिने, पैसा पनि जोगिने। आज म फेरि सम्झाउँछु घरका सदस्यलाई।
चुरोट सुर्तिजन्य पदार्थमा बनाउँदा राजस्व र कर, घर समाजमा घट्दै जान्छ रोग व्याधि र दुर्व्यसनको दर।
सहभागी श्रोता, रेडियो कार्यक्रम लहर मुक्तिका लागि जुक्तिको आज प्रस्तुत यस तेस्रो भागमा हामीले धुमपान तथा सुर्तिजन्य वस्तु तथा पदार्थमा लाग्ने स्वास्थ्य जोखिम करको नयाँ प्रावधान र त्यसले सुर्तिजन्य वस्तु र पदार्थको उपभोग निरुत्साहनमा पार्ने प्रभावका बारेमा छलफल गर्यौं। आजको कार्यक्रम यहाँलाई कस्तो लाग्यो? कार्यक्रमको बारेमा सल्लाह सुझाव दिन चाहनुहुन्छ भने रेकर्ड गराउनुहोस् है।
कार्यक्रम मुक्तिका लागि जुक्तिका बारेमा सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने निशुल्क टोल फ्री आइभीआर नम्बरहरू क्रमशः एनटिसी फोन चलाउनेका लागि 1660100456 अर्थात् 1660010456 र एनसेल चलाउनेका लागि 9805072000 अर्थात् 9801572000 फोन गरेर रेकर्ड गराउनुहोस् है।
बागमती प्रदेश चितवनका रोशन घिमिरेले आफूले धुमपान कसरी त्याग्न सके भन्ने अनुभव रेकर्ड गराउनु भएको छ, सुनौं उहाँको यो अनुभव।
नमस्कार, म चितवनबाट रोशन घिमिरे। तपाईँको कार्यक्रम भर्खरै सुने मैले, एउटा मेरो व्यक्तिगत कुराहरू सेयर गरौँ भनेर। पहिला म पनि रोट खान्थेँ, सुक्खी खान्थेँ, एउटा छोड्ने प्रयास पनि गरिरहेको थिएँ भनौँ न 2 वर्ष अगाडि भित्र, तर छोड्न सकिरहेको थिइनँ। म एकदम कसैवटा लुकाएर खान्थेँ, सेलेटमा खान्थेँ। त्यही दिन दिदीले देख्नुभयो, त्यस्तो मान्छे भएर नि छोड सुर्दै खाने यति नराम्रो कुरा भनेर दिदीले भन्नुभयो। दिदीले त्यसो भनेपछि मेरो मनमा एक किसिमको होइन यो मैले छोड्नुपर्छ भन्ने एउटा सोचाइ आउन थाले। र मैले छुट्टी सुरु छोडेँ, अब 2 वर्ष भयो। त्यसको केही समय एकदम गाह्रो हुँदो रहेछ, तर पछि पछि मनलाई एकदम दृढ विश्वास लिँदै गएपछि त सजिलो हुँदो रहेछ, छोडिँदो रहेछ सहजै रूपमा। सबभन्दा ठुलो कुरा आफ्नो मनलाई कन्ट्रोल गर्न सक्नु पर्दो रहेछ भाउ न। छुट्टी छोड छोडेपछि त चलचल लाग्ने, एकदम खान मन लाग्ने, तर ती कुराहरूलाई एकदम कन्ट्रोल गरेर बस्यो भने पनि छोडिने रहेछ खानु। सफलता मिलेछ मलाई, विश्वास गरेँ, मैले छोडेँ, अहिले म खान्न त्यस्तो केही पनि।
रोशनजी, धुमपानको लतबाट आफू कसरी बाहिर निस्के भन्ने अनुभव बताइदिनु भएकोमा आभारी छौँ। तपाईँको यो अनुभवबाट हामीले दृढ आत्मविश्वास भयो भने जस्तोसुकै कुलतबाट पनि बाहिर निस्कन सकिन्छ भन्ने थाहा पायौं र तपाईँको यो अनुभव धेरैका लागि प्रेरणा पनि हुन सक्छ। निशुल्क टोल फ्री आइभीआर नम्बरमा सातै प्रदेश 753 पालिकाहरूमा सक्रिय तपाईँ सहभागी श्रोताहरूबाट सल्लाह सुझाव प्रतिक्रिया पर्खिरहन्छौ है।
सहभागी श्रोता, अब भने रेडियो कार्यक्रम लहर मुक्तिका लागि जुक्तिको आजको यस तेस्रो खण्डबाट बिदा माग्दै अर्कोपल्ट चौथो भाग लिएर अबको दुई सातापछि फेरि सम्बद्ध सवालसँगै आउनेछौँ। कार्यक्रमबाट आजको लागि म उपेन्द्र
र म अचलालाई बिदा दिनुहोस्। नमस्ते, नमस्ते।